يا لمدد اُتھی اللہ نے گرے بندو تو ستے سجیرات نکڑا جوری جیو جیبانا نکا سمر سات بڑے نا جاگیا تکے ہو رونا اندیو آتھا. مولا ناظر امام پر صلوات پر زندہ اے مومنوں, دنیا میں جتنے بھی مذہب ہیں ان تمام مذہبوں کے اندر ظاہری عبادت ہی ظاہری عبادت ہے, لیکن ہمارا یہ جو اسماعیلی ست پنتھ ہے اس میں ظاہری عبادت بھی ہے باطنی عبادت بھی ہے. حقیقت یہ ہے کہ اسماعیلی مذہب میں اسماعیلی طریقہ کے اندر مین چیز آئٹم جو ہے وہ ہماری باطنی عبادت ہے, مگر ظاہری عبادت اس لیے رکھی ہوئی ہے کہ بچے پیدا ہوتے ہیں ان لوگوں کو ظاہری عبادت باطنی عبادت کے لیے تیار کرتی ہے. جماعت خانے آنا, دعا پڑھنا, تسبیحاں نکالنا اور ہمارے مذہب کی جو سیریمنیز ہیں ان کے اندر ایک قسم کی ٹریننگ ہے. جیسا کہ کل رات کو میں نے نیاز آب صفا کے لیے جو باتیں کی, نیاز پینے سے دل صاف ہوتا ہے, وچار صاف ہوتے ہیں, عمل اعمال ٹھیک بنتے ہیں, دعا پڑھنے سے آدمی ریگولر بنتا ہے, پنکچوئل بنتا ہے, جماعت خانے آنے سے اس کو عادت پڑتی ہے مذہب میں عمل کرنے کے لیے, جرعہ کھاتے ہیں یہ بخشش ہے مولا کی, سکریت کھاتے ہیں تو اس کے اندر ہمارے لیے ایک میسج ہے کہ کھیر کھان گرت امرت بھوجن, یعنی کہ دودھ کی طرح پاک بنو, کھنڈ جیسے میٹھے بنو, گھی جو ہے وہ ضدی نہیں, تھوڑی سی گرمی میں گھی پگھل جاتا ہے تو ضدی نہ بنو, پولائٹ بنو, اور جو بھوجن ہے یعنی آٹا وہ خود جل کے ہمارا پیٹ پالتا ہے, دکھ اٹھا کے بھی دوسروں کا بھلا کرو, اور جو نیاز ہم سکریت میں ڈالتے ہیں وہ ہمارے لیے خدا کا نور ہے. اس طرح ہمارے مذہب کی جتنی سیریمنیز ہیں وہ ہماری زندگی کو صاف کرتی ہیں, ہماری زندگی کو روحانیت کے لیے تیار کرتی ہیں. اس کا کارن یہ ہے کہ جو آدمی بیت الخیال امام کے حضور میں جا کے قبول کرتا ہے اس کی جو ظاہری زندگی ہے وہ صاف ہے, پاک ہے, بدیاں برائیاں نہیں, اور مذہب کے اوپر یہ سیریمنیز کرنے سے جو مستقیم ہوتا ہے یعنی ڈٹرمائنڈ ہوتا ہے, اس کے اندر کنوکشن پیدا ہوتی ہے, اس کے اندر ارادے کی طاقت پیدا ہوتی ہے, ڈٹرمینیشن ہوتا ہے, اب وہ تیار ہو گیا تو امام کے پاس جا کے پھر بول لے کے اپنی روحانی زندگی کو خدا تعالیٰ کے نور کے ساتھ ملانے کی کوشش کرتا ہے. بیت الخیال پرانے زمانے کے اندر جب آدمی 70-75 برس کا ہو جاتا تھا تب وہ بیت الخیال میں آتا تھا, مجھے یاد ہے امام سلطان محمد شاہ تتار فرمایا کرتے تھے کہ جو وزیر اسماعیل تھے ان کو علی شاہ ماں باپ نے بیت الخیال کا کام دینا چاہا، یعنی وزیر اسماعیل بیت الخیال میں نہیں تھے، گنانی تھے، واز کرتے تھے، راجہ جو نواب تھا اس کے منسٹر تھے، اور اللہ حسن علی شاہ ماں باپ نے بھی اس کو وزیر کا درجہ دیا تھا. ایک دن علی شاہ ماں باپ کے بہت نزدیک تھا، ملنے گیا تو علی شاہ ماں باپ کہتے، اسماعیل میرا ارادہ ہے کہ میں تمہیں بیت الخیال کا بول دوں. اس وقت ان کی 70 برس کی عمر ہو چکی تھی. کہتا ہے مولا مجھے نہیں چاہیے. مولا چپ ہو گئے، پیر ماں باپ چپ ہو گئے. 2-4 مہینے نکل گئے تو پھر پیر ماں باپ نے کہا، اسماعیل ابھی تم تیار ہو؟ کہتا ہے نہیں سرکار میں تیار نہیں. بات کیا تھی؟ اس کے خیال میں یہ جو بیت الخیال کا بول ہے، یہ بیت الخیال کی بندگی ہے، وہ سادھو پنا ہے. دنیا چھوڑ کے جس طرح پرانے زمانے کے اندر لوگ ہمالیہ میں یا کسی اور جگہ چلے جاتے تھے، گھر بار چھوڑ دیتے تھے، اس کے خیال میں یہ تھا کہ انسان دنیا سے ہٹ جاتا ہے. اور سچ بات یہی ہے، اگر ہماری ہسٹری پڑھی جائے تو مومنوں ہمیں اس میں سے بہت سی چیزیں ملتی ہیں. ہمارے امام مولانا وفی احمد علیہ السلام کا زمانہ تھا، اس وقت دنیا کے اندر اسماعیلی طریقے کے اوپر، اسماعیلی قوم کے اوپر سختیاں ہوتی تھیں. عباسی خلافت کا زمانہ تھا اور موسٹلی ہمارے جو اسماعیلی تھے وہ انڈر گراؤنڈ تھے، یعنی اپنے کو ظاہر نہیں کرتے تھے کہ ہم اسماعیلی ہیں. یہ وہ زمانہ تھا کہ جب اسماعیلی عالم جو تھے، اسماعیلی جو اسکالرس تھے، انہوں نے بڑی بڑی علم کی کتابیں لکھی تھیں. مولانا امام وفی رحمۃ اللہ السلام کی دوروری کے گائیڈنس کے نیچے اسماعیلیوں عالموں کا، دائیوں کا ایک گروپ تھا، انہوں نے دنیا کے اندر سب سے پہلے انسائیکلوپیڈیا بنایا. اس کا نام تھا اخوان الصفا. اخوان الصفا حقیقت میں ایک ٹولی تھی، ایک گروپ تھا کہ جو عبادت کیا کرتے تھے. 51 volumes لکھی انہیں. اخوان الصفا دنیا کا سب سے پہلا انسائیکلوپیڈیا تھا کہ جس کے اندر سرشتی کس طرح بنی، سب سے پہلے خدا نے کیا بنایا، جب کریشن کی تو کیا ہوا اور اس کو کتنا وقت لگا، یہ ان والیومز کے اندر انہوں نے لکھا. اور پھر یہ 51 والیومز بڑی بڑی مسجدوں کے اندر رکھ دیا گیا، اور جب سنی عالموں نے اس کو دیکھا آنکھیں کھلی رہ گئیں، حیران ہو گئے کہ یہ علم آیا کہاں سے. یہ چیز اس وقت تک گپت رہی کہ کس نے یہ لکھا ہے. اس زمانے کے اندر جب اسماعیلی لوگوں کے اندر روحانیت جاگ رہی تھی، روحانیت تو تھی لیکن ایکسپوز ہو رہی تھی، 6 یگسٹرز تھے. انہوں نے یہ کتابیں پڑھنے کے بعد ہر روز ایک جگہ ملتے، مذہبی باتیں کرتے، روحانی باتیں کرتے، امام کے نور کی شناخت کی باتیں کرتے. اس ست سنگ کے اندر آہستہ 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 یہ لوگ اتنے اس میں غرق ہو گئے، سارا سارا دن نکل جاتا تھا. इसमें से एक शख्स ने कहा कि भाई हम लोग इधर ये बातें करते हैं, दुनियादारी भी है, ऐसा करो चलो किसी जंगल में या गुफा में जाके वहाँ आराम से बातें करें कि कोई लोग मिलने ना आवे, कोई पूछे नहीं, सगा कुटुंबी दखल ना देवे। हाँ हाँ करते इन्होंने एक दिन तय किया, थोड़ा सा खाना पीना लेके ये लोग चले गए। शहर के बाहर एक पहाड़ के अंदर एक केव थी, उस गुफा में जाके ये लोग बैठे और उधर मजहब की बातें करें और इबादत करें। दिल के अंदर ख्यालात बदलते रहे, पाकीजगी प्योरिटी आती गई। इन्होंने तय किया कि अपने बदन को थोड़ी सख्ती देनी चाहिए। हमारे गिदानों में, बहुत से गिदानों में है, कसनी बिना तमें केम पार उतरसो, कसनी बिना कोई ना सीधा तमें केम उतरसो पार। कसनी कहते हैं, इंग्लिश में कहते हैं पिनेंस, अपने शरीर को थोड़ा दुख देना। ये लोग भूखे रहते थे, ऐसा भूखा नहीं रहते थे कि एक दिन भूखा रहा, नहीं, दो दो चार चार दिन तक भूखे रहते थे। जब ही गर्मी का मौसम आवे तो वुलन कपड़े पहनते थे, पसीने से रेबजेब हो जाते थे। और आपको मालूम है कि जब भी गर्मी लगती तो आदमी घबरा जाता है, ये घबराहट को वो पी जाते थे। और जब भी ठंडी का मौसम आवे तो पतले कपड़े पहनते थे, हिलते रहते थे, ठंडी गर्मी भूख प्यास इन तमाम चीजों के ऊपर इन्होंने आस्ता आस्ता कंट्रोल किया। हमेशा सफेद कपड़े पहने और वही कपड़े को धो के पहन लेवे, दूसरा कपड़ा नहीं था। ये फकीरी ली थी उन्होंने, ये साधुपना लिया था। इन्होंने आहिस्ता आहिस्ता इस हालत में ऐसे मस्त हो गए, दुनिया छोड़ दी। लेकिन हमारे इमाम ने, मौलाना इमाम वफी अहमद अलैहि सलाम ने इनको हुक्म नहीं किया था। इनका तरीका अलग हो गया हमारे मजहब से, इख्वानुस सफा इस्माइली थे, लेकिन इस साधुपने में पड़ के ये अपने मजहब से जुदा पड़ गए। नेक थे, अच्छे थे, आबिद थे, लेकिन हमारे हाजिर इमाम ने भी इस चीज को कहा है कि इख्वानुस सफा जो थे वो तरीका हमने अख्तियार नहीं किया, क्योंकि हम ये कहते हैं कि हमारा जो इमाम है वो हमारा मालिक है। और इमाम का हुक्म ये है कि दुनिया भी रखो, दीन भी रखो। हमारी ये जो इबादत है सुबह की, ये कोई नई चीज नहीं, हजारों साल से हमारे इस तरीके के अंदर। वो लोग के जो बड़े हो जाते हैं, बाल बच्चे बड़े हो गए, अपने अपने रास्ते पे शादियां करके चले गए, माँ बाप बिल्कुल अभी बूढ़े हो गए हैं, अब उन्हें कमाने की कोई जरूरत नहीं, बच्चे बड़े हैं, ऐसी हालत में फिर हमारे मजहब का तरीका ये है कि पीर माँ बाप के पास जाके अर्ज करते हैं तो पीर माँ बाप उसको एक बोल देते हैं। लेकिन जैसे जैसे जमाना गुजरता गया, हमारे इमामों ने मेहरबानियां करके उम्र घटा दी। उस जमाने के अंदर इबादत रात को 12 बजे से सुबह 5-6 बजे तक होती थी। हसन अली शाह माँ बाप के जमाने में 5 घंटे की बंदगी थी, मौलाना अली शाह ने उसको 4 घंटे कर दिया। इमाम सुल्तान मोहम्मद शाह जब तख्त नशीन हुए 1885 में, तो दीनदारों उस वक्त 3 घंटे की इबादत थी, मौला ने आहिस्ता आहिस्ता 2 घंटे कर दिए और 1916-17 के अंदर 1 घंटा बना दिया। क्योंकि جیسے جیسے زمانہ گزرتا گیا لوگ اسپرچولی روحانی حساب سے کمزور ہوتے گئے، دنیا داری کے زیادہ نزدیک چلے گئے، ہمت ٹوٹ گئی، ڈٹرمینیشن ٹوٹ گیا، ول پاور ٹوٹ گئی، اور دنیا کی نیند اور موج مزے اور کھانے پینے کے اندر انسان تلین ہو گیا۔ مجھے یاد ہے چھوٹی عمر میں، اس زمانے میں مولانا سلطان محمد شاد عطار کی بات کرتا ہوں، 18 سال کی عمر نکی کی گئی لیکن بعد میں امام نے 16 سال بنا دیے۔ امام سلطان محمد شاد عطار فرمایا کرتے تھے کہ 16 برس کے ہو جاؤ تو عبادت کرو، 70-80 برس کی عمر کے بعد عبادت شروع کرنا، وہ زمانہ چلا گیا تھا، شیطان کا زور بڑھتا گیا، بدیاں برائیاں بڑھتی گئیں۔ امام 16 برس کی عمر میں بول دینے کے لیے فرمان کیا کرتے تھے۔ میں نے خود نے 14 برس کی عمر میں بول لیا، یعنی میں نے لیا نہیں، مجھے دیا گیا۔ لیکن آج حالت یہ ہے کہ مولانا حضرت امام ڈسکریج کرتے ہیں۔ سلطان محمد شاہ بلا بلا کے کہتے تھے فرمان کر کے کہ صبح عبادت کرو، لیکن اس جامعے کے اندر مولا جب بیت الخیال کا بول دینے کے لیے آتے ہیں تو فرماتے ہیں، پوچھتے ہیں، تم کو کسی نے، ماں نے، باپ نے، بھائی بہن نے، دوست نے کہا کہ تم جا کے عبادت لو؟ جماعت کہتی ہے، نہیں صاحب، ہم اپنی مرضی سے آئے ہیں۔ ماں باپ کہتے ہیں، اٹس اے ہارڈ ڈسپلن، صبح کی عبادت جو ہے بہت سخت ڈسپلن ہے۔ ماں باپ پھر کہتا ہے کبھی کہ میرا فرمان سننے کے بعد تمہیں ایسا لگتا ہے کہ میں عبادت نہیں کر سکوں گا تو ابھی بھی تم اٹھ کے چلے جاؤ، مجھے برا نہیں لگے گا۔ حضرت امام ڈسکریج کرتا ہے، کیوں؟ اس لیے دیندارو کہ آج ہم سیریس نہیں ہیں۔ افریقہ کے ایک شہر میں حضرت امام گئے، 1963 کی بات ہے، یہ فرینچ ٹیریٹری تھی۔ 64 بھائی بہن یعنی جوان لڑکے لڑکیاں بیٹھے تھے، ماں باپ نے فرینچ میں کچھ فرمان کیا اور پھر پوچھا کہ تم پہلی دفعہ آئے ہو؟ کہ نہیں صاحب، ہم کو چٹھی بدلانی ہے۔ چٹھی بدلانے کا مطلب یہ ہے کہ ایک بول ہم نے لے لیا ہے اور کچھ برسوں کے بعد پھر ہم نوا بول لینے جاتے ہیں پروگرس کے لیے۔ امام سلطان محمد شاہ کے زمانے کے اندر ایسا تھا کہ جب پہلا بول دیتے تھے پھر 3 برس کے بعد اس آدمی نے جس نے عبادت کی ہے اور اس کو لگتا ہے کچھ کہ میں نے پروگرس کی ہے، دل کہتا ہے میں نے پروگرس کی ہے اور دل یہ بھی کہتا ہے کہ میں نے کچھ نہیں کیا۔ ہمارے اندر جو کانشنس ہے وہ ہمارے لیے گائیڈنس دیتی ہے۔ تو حضرت امام نے جب یہ چٹھی بدلانے کی بات آئی تو سب پوچھتے ہیں کہ تمہارے میں سے پرانا بول جو ہم نے دیا تھا، وہ جو آدمی کو بھول گیا ہے تو وہ ہاتھ اونچا کرو۔ کسی نے ہاتھ اونچا نہیں کیا۔ ماں باپ دوبارہ کہتے ہیں کہ تمہارے میں سے وہ بول جو پرانا تھا وہ بول بھول گئے، وہ ہاتھ اونچا کرو۔ 2-4 آدمیوں نے ہاتھ اونچا کیا۔ حضرت امام تھوڑے مسکرائے، اسمائل کر کے مولا کہتے ہیں، میں غصہ نہیں کروں گا لیکن جو بول بھول گئے ہیں ہاتھ اونچا کرو۔ ایک آدمی کے سوا سب نے ہاتھ اونچے کیے۔ حضرت امام کا منہ سیریس ہو گیا۔ مولا چپ رہے کچھ ایک منٹ تک، لیکن وہ ایک منٹ ایک صدی جتنا لمبا لگتا تھا۔ फिर माँ बाप कहते हैं तुम्हें अपने दुनिया के बाप का नाम याद है, तो उन्होंने कहा तो तुम्हें दुनिया का बाप का नाम याद रहा और रूहानी बाप का नाम भूल गए, कुछ रोने लगे, कुछ नीचे देखने लगे। सबने कहा मौला माफ कर, रहम और करम का बादशाह है, माफ किया। लेकिन दुनिया भर ने मौला को बहुत दुख लगा, बोल लेके आते हैं फिर हम भूल जाते हैं, इसलिए भूल जाते हैं कि हम बोल पे अमल नहीं करते, सो जाते हैं। एक बड़ा सख्त फरमान किया है इमाम सुल्तान मोहम्मद शाह ने, आपको कोई नहीं सुनाएगा लेकिन अबू अली सुनाता है। इमाम सुल्तान मोहम्मद शाह फरमाते थे कि जो बोल लेके भूल जाता है, इबादत नहीं करता, वो मेरी जीभ को काटता है, मेरी जबान को काटता है। बहुत नाराज होते थे। हजर इमाम भी गुस्सा तो करते हैं लेकिन जाहिर कमती करता है, लेकिन ये इस जुमा के अंदर दया भावना बहुत है, रहीम है। आपने कभी नहीं देखा लेकिन मैं याद कराता हूं, इस जुमे के अंदर बहुत दुआएं मिलती हैं, बहुत दुआएं मिलती हैं। इमाम रिपीट कर करके दुआएं देता है, नीचे उतर जाता है। मैंने इमाम को देखा है कि सारा ये बैठे हुए लोगों को पार करके दरवाजे पे जाके फिर वापस आके दुआएं दी गया। गाड़ी में बैठ के मुखी को कहता है मेरी दुआ दो, इस जुमे में दुआएं बहुत मिली और इन दुआओं की वजह से हम लोग बचे हुए हैं। लेकिन हजरत इमाम जब ये देखते हैं कि हम बोल भूल गए, उसको बहुत दुख लगता है। जमाना खराब है, मैं भी आपको ये कहता हूं कि अगर इबादत नहीं कर सकते तो बोल मत लो, क्योंकि बोल है वो अरबिक जबान है। इमाम ने, हजर इमाम ने 1974 में किगाली के अंदर एक फरमान किया कि आज से मैं नक्श बंद करता हूं। बोल मिलता है, 3 बरस के बाद मौला के हुजूर में जाके हम अपनी अरज करते हैं। मिशनरी जो उधर ड्यूटी पे होते हैं वो एक एक आदमी से बोल पूछते हैं और फिर उसकी कैटेगरी के हिसाब से उनके ग्रुप्स बनाते हैं, और इमाम इन पे रहम करे, दया करे, खुशी हो जाए तो नक्श देवे, स्लेट लेके उस पे इमाम अपने हाथ से उसका नक्शा बनाए। यानी अगर नाम है अल्लाह तो मौला अरबी के अंदर अल्लाह लिखे। इस अल्लाह को याद करना कि किस तरह से मौला ने लिखा है, अच्छी तरह से याद करके सुबह की इबादत के अंदर हम इस अल्लाह के नक्श को याद करते हैं, आंखें बंद होनी चाहिए, और उसका नाम है अल्लाह, और वो अल्लाह का मतलब है क्रिएटर, हर शय का मालिक, जो इबादत के लायक है। ये 3 चीजें, नक्श, उसका नाम और उसके मीनिंग, ये 3 चीजें सुबह इबादत में एक साथ एट ए टाइम कंटिन्यू होनी चाहिए, इसको कहते हैं नक्श। मुश्किल है, बहुत मुश्किल है, और पर्टिकुलर खोजा कौम के अंदर ये जो अरबिक, फारसी, उर्दू नहीं जानते उनके लिए तो और भी मुश्किल है। मौला ने देखा कि इनको मुश्किल पड़ती है, इस चीज को बंद कर दिया, स्टॉप कर दिया। 74 के बाद मौला ने नक्श नहीं दिया, प्राइवेटली किसी को दिया हुए बख्शीश दे जाता तो उसकी मर्जी है। ये हमारे बैतुल ख्याल की, मैंने आपके सामने एक नक्शा खींच दिया कि क्या है हमारे मजहब के ये बैतुल ख्याल। बैतुल ख्याल की इबादत, और खास तौर पे जिसके पास बोल है और वो रोज उठता है, दीनदारों रोज उठना चाहिए। حضر امام کے فرمان کے حساب سے ہمیں دنیا کے حالات کی کچھ تنگی ہو جاوے، دکھ تکلیف آوے، بیماری وغیرہ ہوئے، تو یہ رحم والا بڑا رحم والا ہے. سب کہتے ہیں اگر تم بیمار ہو، تمہیں اچھی طرح نیند نہیں آتی، تو اس دن بندگی نہ کرنا. مولا کہتے ہیں کہ میری روحانی بچیاں کے جو پریگننٹ ہیں، ان کو بھی بندگی میں تکلیف ہوتی تو نہ کرو. امام سلطان محمد شاہ کہتے تھے چار آدمی تمہیں پلنگ پہ اٹھا کے لے کے آوے تب بھی جماعت خانے آؤ اور بھی عبادت کرو. امام سلطان محمد شاہ فرماتے تھے کہ اگر تم بیمار ہو گئے تو بھی اٹھو اور عبادت کرو. وہ زمانہ اور اب زمانہ 100 برس میں بہت بڑا ڈفرنس ہو گیا. حاضر امام آسانی بناتا ہے، ایزی کرتا ہے. اگر ہم حضر امام کے فرمان پہ عمل کریں تو ہمیں اس کی طرف سے بہت روحانی بخششیں ملیں. ان بخششوں کے اندر پرٹیکولرلی جو صبح کی عبادت کرتے ہیں، جماعت خانہ دور ہے، عمر بڑی ہو گئی، ڈرائیونگ نہیں کر سکتے، نہیں پہنچ سکتے، گھر پہ اٹھو، 4 بجے اٹھو، 4:45 بجے اٹھو، ہاتھ منہ دھو کے، باتھ روم میں سے ہو کے آدھا پونا گلاس تھوڑا وارم واٹر پیو. ہماری عادت ہو چکی ہے، ہم لوگ صبح دنیا بھر کے جماعت خانوں کے اندر 4 بجے سے پہلے نے چائے پیتے ہیں. امام نے منع کیا ہے چائے پینے کے لیے، پھر بھی ہم پیتے ہیں. مولانا سلطان محمد شاہ فرماتے ہیں کہ صبح عبادت سے پہلے چائے مت پیو. بھگت اسماعیل بیٹھا تھا، کہتے ہیں خداوند نیند کو ٹالنے کے لیے ہم چائے پیتے ہیں. مولا فرمایا کاوے جی ننڈی پیالی، نیاز کی پیالی کی سائز اتنی بلیک کافی پی لو اگر نیند کی بات ہوتی ہے، لیکن جو نیند کی بات نہ ہوئے تو دیندار وہ بھی نہیں پینا چاہیے. تھوڑا سا پانی ضرور پیو، کیونکہ انسان نیند میں ہوتا ہے تو اس کے بدن میں سے سانس کی معرفت پانی گھٹ جاتا ہے، ڈی ہائیڈریٹ ہوتا ہے. پلنگ پہ، کرسی پہ نہیں، زمین پہ بیٹھ کے، میں گھر کی بات کرتا ہوں، جو جماعت خانے نہیں پہنچ سکے تو گھر پہ کارپیٹ کے اوپر بیٹھ کے آسن باندھو. دیوار کا بھی سہارا نہیں لینا چاہیے، سیدھے بیٹھو، سیدھے بالکل سٹریٹ، اونچی کر کے اپنے آپ کو، پیٹھ کی ہڈی ہے وہ سیدھی ہو جائے. گود میں اس طرح دو ہاتھ رکھو، اپنے مولا کو یاد کرو، تھوڑی سی دعا مانگو کہ یا مولا عبادت میں بیٹھا ہوں، تیرے پاؤں میں بیٹھا ہوں، میرے گناہ بخش دے، میری ویکنس دور کر دے، مجھ پہ رحم کر، مجھے بخشش دے، مجھے راستہ بتا. ایسی تھوڑی سی دعا مانگ کے آپ اپنے بیت الخیال کے بول کے اوپر عمل کرو. ابھی ہم سب آرام سے بیٹھے ہیں، میں بول رہا ہوں، آپ سن رہے ہو، تو ہماری سانس تو چل رہی ہے نا آٹومیٹیکلی، نیچرل حالت میں. بیت الخیال کی عبادت میں ایسا ہی حال ہے، ہمارا خیال ہمارے سانس کی طرف نہیں جانا چاہیے. ایک زمانہ تھا کہ ہم کو سانس و سانس کی بندگی امام سلطان محمد شاہ کے زمانے میں ملتی تھی، سانس و سانس کی بندگی تھی. وہ بھی ایک مشکل طریقہ تھا کہ انسان جب اس سانس کے اوپر خیال کرے، سانس ڈیپ ہوتا جاوے، ڈیپ ہوتا جاوے، پھر سانس ارریگولر ہو جاوے، تکلیفیں ہوتی تھیں. یہ وہ رستے تھے کہ جو بڑے مہا یودھے طاقتور روحانی حالت میں تھے نا، ان لوگوں کے رستے تھے. آج آپ آرام سے بیٹھو، آپ کا خیال صرف بول میں ہونا چاہیے، اور اس بول کو اس طرح سے یاد کرو کہ دنیا کا کوئی خیال آپ کے دل میں نہیں آنا چاہیے. عبادت میں بیٹھ کے حضرت امام کے بھی بہت سے فرمان ہیں کہ کانسنٹریٹ کرو، اپنی کانسنٹریشن کو اچھی طرح سے ٹرین کرو. دنیا کے وچار اگر آ گئے تو عبادت نہیں ہوتی. ہم کو پھر صدر دین ماں باپ نے ایک طریقہ بتایا، ٹیکنک بولتے ہیں انگلش میں. پھر ماں باپ کہتے ہیں کہ عبادت کرو تو ہماری جو ناک میں جو رائٹ سائڈ چلتی ہے اس کو کہتے ہیں انگلا. ایک گھنٹہ 29 منٹ 1 hour 29 minutes میں یہ سائڈ آہستے آہستے بدل کے لیفٹ سائڈ میں آتی ہے، اس کو کہتے ہیں پنگلا. اور یہ پھر یہ دونوں ناک کے دونوں نقصورے 2 منٹ تک ساتھ چلتے ہیں، انگلا بھی چلتا ہے پنگلا بھی چلتا ہے. ابھی جب انگلا بھی چلے پنگلا بھی چلے تو اس کو کہتے ہیں سکشمنا. انگلا پنگلا سکشمنا، 2 منٹ ہر 1.5 گھنٹے کے اندر سکشمنا صرف 2 منٹ چلتی ہے. اور سکشمنا کا جو 2 منٹ ہے اس منٹ کے اندر بخششیں ملتی ہیں. تو جو انگلا ہے یہ پوزیٹو سائڈ ہے، اور جو پنگلا ہے لیفٹ سائڈ وہ نیگیٹو سائڈ ہے. اس کو ہمارے گنانوں میں بہت جگہ سورج کہا گیا، سورج ونشی، اور یہ چندر ونشی. پھر شمس کہتے ہیں چندا سورج دوئے روکی راکھو. ابدو چندا سورج دوئے روکی راکھو، یعنی لیفٹ سائڈ چاند رائٹ سائڈ سورج، اس کو روک لو، سانس روک لو. انے من چت دھرو اس ڈنڈی، اپنے خیال کو اس ڈنڈی کے اوپر یعنی بیت الخیال کے بول کے اوپر لگاؤ. جیسے ہی آپ سانس روکو گے دنیا کے سب خیالات سٹاپ ہو جائیں گے امیجیٹلی. پھر کہتے ہیں کہ چاند سورج یعنی دونوں سانس کے رستے روک لو، اس وقت خیال لگاؤ تو بہت ایزیلی خیال لگ جائے گا. اگر یہ پریکٹس ہر روز کی جائے تو 6-12 مہینے کے اندر 1 منٹ یا 2 منٹ کی کنسنٹریشن ملے گی. 6-12 مہینے لگیں گے. اے مومنوں، اگر یہ اتنا بھی کرو تو عبادت کے بعد ایسی خوشی ملے گی، ایسی خوشی ملے گی کہ منہ میں سے زبان یہ بتا نہیں سکتی. اس عبادت کی خوشی میں انسان دن بدن روحانی حالت میں اٹھتا رہتا ہے. اگر یہ سلسلہ قائم رہا تو ایک ایسا دن آئے گا شاید 10-12 برس بھی نکل جائے کہ آپ کو فرشتے نظر آئیں گے، روحانیاں نظر آئیں گی، روحانی بخشیشیں ملیں گی، دنیا سے دل ہٹتا جائے گا. شمس ماں باپ کہتے ہیں آوے تو روزی نہیں تو روزہ. کوئی چیز ملی تو شکر الحمدللہ، نہیں ملی تو دل دلگیر نہیں ہوگا. ہم لوگوں کو کوئی نیت ہوتی ہے اور جب ہماری نیت پوری نہیں ہوتی تو دل دکھتا ہے، ہم نراش ہو جاتے ہیں، نا امید ہو جاتے ہیں. اور نراشا مذہب میں منع ہے. نراشا ہونا، ڈسپونڈنسی از اے سن निराशा करना गुनाह है, लेकिन जो आदमी आबिद होता है उसका दिल बड़ा होता है, उसको दुनिया का दुख टच नहीं करता। मौला के एक फरमान में है कि अगर तुम बराबर अपने मजहब पे अमल करो, इबादत करो, मौला कहते हैं दुख आएंगे लेकिन तुम दुखी नहीं होगे, ये वो दर्जा है। दुख तो दुनिया की जिंदगी के एक पार्ट है, दुख तो हमारी लाइफ का एक हिस्सा है। हज़रत इमाम कहते हैं दुख आएंगे मगर तुम दुखी नहीं बनोगे, क्योंकि तुम्हारे रूहानी शॉक एब्जॉर्बर्स हैं, इतने मजबूत हैं कि तुम्हें दुख का धक्का नहीं लगेगा, और वो आदमी हमेशा खुशी में रहता है। इंग्लिश में एक वर्ड है एक्सटेसी। एक्सटेसी का मतलब है जैसे कोई आदमी ने नशा किया हो ना, जागता है लेकिन नशे की हालत में है, रूहानी सुख की हालत में है, रूहानी मस्ती की हालत में है। शराब पी के जिस तरह आदमी की अकल गुम हो जाती है और वो एक आधी नींद जैसी गनूदगी में रहता है, इबादत की मस्ती ऐसी लेकिन वो शराब की बदमस्ती जैसी नहीं। इस सुख का कोई अंदाजा नहीं, पार नहीं। हमारा मजहब का जो मेन हिस्सा वो ये है, इस्माइली मजहब को बातुनीन कहा गया इसीलिए, और हमारी दुआओं में भी जहर बातुन की बात होती है। कोई दुनिया का मजहब ये चीज नहीं सिखाता जो हम सिखाते हैं। हाँ, कुछ ऐसे लोग हैं इंडिया के अंदर दूसरी जगह पे क्रिश्चियनों में है, ज्यू लोगों के अंदर भी कबाला है, मगर वो रात की बंदगी की बात नहीं करते, वो हमारी तरह की बंदगी की बात नहीं जानते। साधु संत है कि जो आराम से बैठ के जप तप करते रहते हैं, जबान से बोलते जाते हैं और जप करते हैं, एक लाख दफा मिसाल के तौर पे ओम, हिंदुओं के अंदर तो वो ओम ओम बोलते रहते हैं, राम राम बोलते रहते हैं। ऐसे हिंदुस्तान के अंदर कुछ लोग हैं, लेकिन ये इबादत का जो सिलसिला हमारे पास है वो कहीं नहीं। इस हालत में रह के हमको दुनिया में भी रहना है, दीन में भी रहना है। हज़रत इमाम फरमाया कि दीन और दुनिया की लाइफ के अंदर बैलेंस पैदा करो, मगर ये जो फरमान है ये कॉमन हमारी सारी जमात के लिए है कि जिसमें यंगस्टर्स हैं। मगर मैं जो बातें आपको सुना रहा हूं कि अगर आप अपनी जवान उम्र के अंदर इबादत में पड़ गए तो आपकी सारी जिंदगी इस सुख से निकलेगी, ऐसा सुख से निकलेगी कि आप उसकी कल्पना भी नहीं कर सके। और खास तौर पे जब बच्चे बड़े हो गए, अपनी शादियां करके अपने रोजगार पे अपने पांव पे खड़े हो गए, अब हमार को इस उम्र में 60 या इसके ऊपर की उम्र के अंदर एक किस्म का साधुपना बना देना चाहिए। ये मेरा मतलब नहीं है कि गांव छोड़ के घर छोड़ के चले जाओ, मगर ये मतलब है कि फिर दुनियादारी में से, दुनिया की लज्जत में से, दुनिया की मोह ममता में से उसका दिल हट जाना चाहिए। मैंने एक बिगड़ के गुस्सा करके मैंने एक वॉइस की हुई है वैंकूवर के अंदर कि कुछ सीनियर्स ऐसे हैं, सीनियर उसको कहते हैं कि जिसकी 65 ईयर से उम्र बड़ी हो जाए, वो लोग चंद आदमी यानी 14-15 आदमी का ग्रुप है, शुक्रवार की रात को नियाज पी के किसी एक आदमी के घर में जाते हैं, वहां वो पत्ते खेलते हैं, थोड़ी सी जुगाड़ का पॉइंट्स भी लगाते हैं, भुने हुए चिकन खाते हैं, गाना गाते हैं, सारी रात ऐसा होती है नींद आती तो सो जाते हैं। दूसरे दिन यही सिलसिला, शुक्रवार की रात, शनिचरवार का दिन, शनिचरवार की रात, एतवार का दिन, एतवार की रात, सोमवार को घर आते हैं। लानत है ऐसे जीवन पे। एक पांव कब्र में है, एक पांव जमीन पे है, और हम इबादत बंदगी ठीक एक तरफ, लेकिन इस गुनाह की लाइफ एवरी वीक दो तीन दिन इन गुनाहों के अंदर पत्ते खेलना, सेके हुए कुकड़े खाना, गप्पे मारना, निंदा करना, दूसरे की बदगोई करना। अब क्या बात है इसमें, जवानी में उन्होंने इबादत नहीं की, जवानी में मजहब की तरफ नजर नहीं की, आज बुढ़ापे के अंदर भी उसको इबादत नहीं सूझती, न खुदा याद आता है न मौत याद आती है। मरना तो है दीनदारों, कोई चीज रुकने वाला नहीं। लेकिन जो हमारा अगर इस्माइली मजहब पालना है तो इमाम के फरमान पे जो अमल किया जाए कि छोटी उम्र से हम अपने बच्चे को छोटी उम्र से बातूनी जिंदगी के लिए तैयार करें, बड़पना नहीं, छोटी उम्र की जो मोहब्बत होती है वो बहुत गहरी होती है, वो सारी जिंदगी चलती है। इसमें माँ बाप का हाथ बहुत होना चाहिए कि छोटी उम्र से बच्चे को मजहब के अंदर लगाए और जवानी के अंदर मजहब के ऊपर अमल करे, जवानी के अंदर इल्म सीखे। मिडिल एज जो 40-50 बरस की है, उस एज के अंदर बच्चे उसके बड़े हो रहे हैं, उनकी देख रेख और उनकी ईमान की सलामती और ईमान की ट्रेनिंग और टीचिंग के अंदर निकले कि उसके बच्चे काबिल बने, ईमानी बने, और फिर बड़े हो गए, बच्चे अपने अपने धंधे पे लग गए, अब फुर्सत हो गई, इस फुर्सत को यूज किया जाना चाहिए इबादत के लिए। और इस इबादत के अंदर कि जो बड़े लोग बुजुर्ग माँ बाप घर में इबादत करने वाले हैं, उनकी औलाद के ऊपर इसकी बरकत उतरती है। माँ बाप की इबादत औलाद को काम आती है, सिर्फ बेटे नहीं लेकिन पोते पोतियों को भी काम आते हैं। अल्लाह ताला कुरान में कहता है, तुम जो नेकी करोगे तो मैं तुम्हारी फैमिली को उसमें हिस्सा दूंगा, लेकिन जो बदी करोगे, गुनाह करोगे, उसमें तुम्हारा कोई हिस्सेदार नहीं। बदी का बदला खुद को ही उठाना पड़ेगा। तो जब इस्माइली मजहब दुनिया में खुदा ताला ने भेजा, पैगंबरों की मारिफत भेजा, लाखों पैगंबरों के 1,24,000 पैगंबर हैं, इनके जो मुरीद होते थे उनके इर्द गिर्द में हजारों की तादाद में होते थे, लेकिन थोड़े लोग होते थे कि जो पैगंबर के नजदीक आके प्राइवेटली उसके पास से बातों की इबादत सीखते थे। हर जमात के अंदर, शुक्र मौला का, हर जमात के अंदर दो चार ऐसे औरतों में मर्दों में हमारी जमातों के अंदर कुछ लोग हैं जो इबादत करते हैं। जब वो जमात खाने आते हैं तो उनके साथ दुआ पढ़ने से सबको फायदा पहुंचता है। ये आबिद लोग जिधर भी जाते हैं फरिश्ते उनके पीछे साथ होते हैं, वो जहां पांव रखते हैं वहां बरकतें मिलती हैं, वो जहां जाते हैं बरकतें और खुशियां लेके जाते हैं, इमाम उनके नजदीक होता है, पल पल उस मौला को याद करते हैं, सांस उसास से इम आराधिये काने सूरत न जाए, इस तरह अपनी सांस के ऊपर मौला को याद करते रहते हैं कि उनके खुद के कान भी सुन नहीं सकते। इबादत में यह बहुत जरूरी है कि हमारी जबान बंद रहे, जीभ अपने मुंह के अंदर भी बंदगी करते वक्त हिलनी नहीं चाहिए, एक मुर्दे की तरह आदमी हो जाना चाहिए, कोई उसके अंदर मूवमेंट नहीं होनी चाहिए, कंसंट्रेशन होनी चाहिए, और उस ध्यान के अंदर ये एक समाधि जैसी हालत पैदा हो जानी चाहिए। अगर ये हम सस्ता रास्ता लेवे तो 10 मिनट भी अगर बंदगी हो सके 4 और 5 के अंदर, तो मौलाना सुल्तान मोहम्मद सदातार फरमाया, एक ध्यान की 10 मिनट की बंदगी फरिश्तों की 40 बरस की बंदगी के बराबर है। 10 मिनट की बंदगी, बोला सुल्तान शाह फरमाया कि फरिश्तों की 40 बरस की बंदगी के बराबर है। ए मोमिनो, मैंने आज आपको अपने मजहब की जो सटल चीज है, छुपी हुई बातें हैं, बातूनी चीजें हैं, ये सुना के आपको जगाता हूं। उठो जागो, अपने दिल को जगाओ, अपनी कॉन्शियंस को जगाओ, सारा दिन उसको याद करते रहो, अपने दिल के अंदर इश्क पैदा करो मौला का। हजरत इमाम ने बहुत से फरमानों में फरमाया कि सारा दिन तुम किसी न किसी नाम से याद करते रहो। मौला कहते हैं अल्लाह अल्लाह करो, या अली अली करो, या मोहम्मद या मोहम्मद या मोहम्मद करो। मौला कहते हैं औरतें अपनी बैग में, मर्द अपने खीसे में तस्बीह रखो, जहां भी जरा तुमको कोई टाइम मिले तस्बीह निकालो, मौला को याद करो। बहुत से लोगों के अंदर आप बैठे किसी का इंतजार करते हैं, जहर में तस्बीह न भी निकालो, खीसे में हाथ डाल के तस्बीह फिराते रहो, मौला को याद करते रहो। अल्लाह कहता है कुरान पाक में कि जब मेरा बंदा मुझे याद करता है तो मैं उसको याद करता हूँ। फज़कुरूनी अज़कुरकुम, जब तुम मेरा जिक्र करते हो मैं तुम्हारा जिक्र फरिश्तों में बैठे हुए करता हूँ। कि नीचे इबादत के अंदर इतना सुख है, इतने मजे हैं, लेकिन हमको अभी तक उसका नहीं पता, इसलिए कि हमने चखा नहीं है, स्वाद नहीं लिया। इस्माइली मजहब रूहानी मजहब है, फरिश्तों का दीन है, नबियों का दीन है। आज आप खुशी से आए हो, मैं बहुत खुश हुआ और आपके लिए बहुत सी दुआएं करता हूं, लेकिन दीनदारो रोज आओ, रोज उठो, अपनी जिंदगी को सुधारो, चेंज करो। दुनिया की मोह ममता माया जो है वो छोड़ देनी चाहिए। मौला जब चाहता है तो एक रांक को, फकीर को, भिखारी को बादशाह बना देता है, और जब चाहता है तो बादशाह को वो भिखारी बना देता है। वो बड़ा मालिक है। दुनिया की मोह ममता करने, डॉलर के पीछे भागने से डॉलर हाथ नहीं आता, लेकिन मौला चाहे तो आता है। अपना धंधा भी करो तो ईमानदारी से करो, ऑनेस्टी से करो। बैतुल ख्याल की बंदगी वालों के लिए ये जरूरी है कि वो ईमानदार होना चाहिए। नॉन इस्माइली सेठ है कि काफर सेठ है, उसकी कोई परवाह मत करो। उसकी नौकरी करते हो तो ऑनेस्टी से करो, किसी हिसाब से उसमें फर्क नहीं आना चाहिए, क्योंकि खुदा ताला ने तुम्हारी रोजी उसके थ्रू से भेजी है। इसलिए अपनी रोजी की कदर करके अपने सेठ के साथ भी, अपने एम्प्लॉयर के साथ भी ऑनेस्ट रहना चाहिए। हमारी हैबिट्स क्लीन होनी चाहिए, जरा सा भी बुरा ख्याल हमारे ख्याल में नहीं आना चाहिए, नहीं तो रात को बैतुल ख्याल की बंदगी के अंदर तकलीफ होती है। मैं अपनी आवाज़ों में कहा करता हूँ कि मोमिनो, रात की 1 घंटे की बंदगी होती है, लेकिन इस बंदगी को 23 घंटे 23 आवर्स इस बंदगी की हिफाजत करो, उसको संभालो, कि दिन में कोई ऐसा काम ना हो कि रात की बंदगी बर्बाद हो जाए। मौलाना इमाम सुल्तान मोहम्मद शाह अत्तार फरमाया कि जो आदमी परोड़िए बंदगी करता है और दिन के वक्त बद काम करता है, गुनाह करता है, तो वो खुदा की इबादत नहीं करता, वो शैतान की इबादत करता है। बैतुल ख्याल का रास्ता रूहानी है, लेकिन हमारी बातूनी जिंदगी हमारे जाहिर की जिंदगी के ऊपर असर करती है। मैं फिर बार बार रिपीट करके कहता हूं कि बैतुल ख्याल की बंदगी से हमारी फैमिली लाइफ, हमारी बिजनेस लाइफ, हमारी एम्प्लॉयमेंट की लाइफ, ऑन दी होल हमारी जिंदगी के जितने भी साइड्स हैं, वो तमाम एस्पेक्ट्स में सुख शांति और आनंद होता है, पीस होती है। सुबह की बंदगी मौला अली के कलम में है कि रात की बंदगी सो दिन को दी से, कि करण हारे के मुंह ऊपर होवे रोशनाई। इस बंदगी में हिस्सा लो, अपनी जिंदगी को, अपनी दुनिया को सुख रूप बनाने के लिए सुबह की इबादत बहुत जरूरी है। उठो, फिर कहते हैं उठी अल्लाह ने गुरे बंदा, सिंधी भाषा है, उठ के खुदा को याद करो। तू सजी सार रात सोया है, तेरे को अपने जीव की फिक्र नहीं, उठ। मंजीणो कहते हैं खुशी, शाजो मंजीणो तिनी के जिके सुबह उड़े जाग। खुदा की खुशी और खुदा की बरकतें उनको मिलती हैं जो सुबह जागते हैं और उसकी इबादत करते हैं। मौला आपको हमेशा अपनी पनाह में रखे, आप पर राजी होवे, इबादत का शौक देवे, गुनाहों से बचावे, बदकाम से बचावे, हर जगह मदद करे, दीन और दुनिया में आबाद करे, बातूनी बख्शीशें देवे, नूर की बख्शीशें देवे, जहर बातन दीदार नसीब करे, नेक उम्मीदें पूरी करे, सुखी और आबाद रहो।